شروع تھی افغانستان میں، یہ جو 14-15 سالہ جنگ ہے، اس کے دوران تقریباً ملا عمر کا طالبان، جو طالبان افغانستان ہے، ان پر مکمل کنٹرول رہا، حالانکہ وہ روپوٹ رہا، وہ سامنے نہیں آیا، نہ ان کی تصویر آئی، بلکہ ان کے کوئی ویڈیو پیغامات وقتاً فوقتاً آتے رہتے تھے. لیکن جہاں تک اس کے امیر المومنین یا امارات کا امیر ہونے کا تعلق ہے، تو وہ ایک قسم کا غیر متنازع رہا اور کوئی ایسی دوسری شخصیت پیدا نہیں ہوئی افغانستان کے سرزمین پر جو اس کا متبادل ہوتا ہے یا متبادل ہونے کا دعویٰ کرتا. تو ابھی تک تو جو طالبان تھے وہ مولا عمر کی سربراہی میں، اس کے لیڈرشپ میں اور اس کے جھنڈے تھلے تھے اور اکٹھے لڑ رہے تھے اور اس کے پیغامات وقتاً فوقتاً اس کو پہنچ رہے تھے. بلکہ یہاں تک جو ہماری پاکستان کی جو ٹی جی پی تھی وہ بھی کہہ رہے تھے کہ ہم مولا عمر کو اپنا امیر مانتے ہیں. لیکن اس میں تو کوئی شک نہیں ہے کہ وہ ابھی تک انڈسپیوٹڈ لیڈر ہے، نہ افغانستان حکومت نے اس کو چیلنج کیا ہے نہ کسی اور نے. دوسری بات آیا ان کی کتنی فالوئنگ ہے، تو اس جنگ کے دوران ظاہر ہے کہ وہ سپریم کمانڈر رہے، اس کا شورا تھا اور وہ شورا کے ذریعے مختلف پیغامات جنگی حکمت عملی اور پولیٹیکل اور سفارتی سطح پر فعال رہے ہیں. حالانکہ وہ ایک قسم پس اتار رہے ہیں، لیکن اس کے کارندے ان کے مختلف جو اسپوکس مین تھے یا اسپوکس پرسن تھے وہ بار بار آتے رہے ہیں. جہاں تک اس کے فالوئنگ کا تعلق ہے تو افغانستان میں تو ڈیفینیٹلی جو طالبان حکومت تھی اور اس کے بعد جو طالبان کے نام سے پہچانے جاتے ہیں اور ان کے ساتھ اب مذاکرات کا دور شروع ہوا ہے، تو وہ ان کے لیڈر ہیں اور اس کے فالوورز ہیں. اور اس بات کو افغان حکومت بھی اور جو مختلف سیاسی دڑے ہیں جو لارج ہیں اور اس کے علاوہ جو مختلف قبائل ہیں، خواہ وہ ہزاراز ہیں، خواہ وہ ازبک ہیں، خواہ وہ تاجکس ہیں، سب اس کو تسلیم کر.
جی جی بریگیڈیئر سید، آپ ہمارے ساتھ رہیں. جی جی آپ ہمارے ساتھ رہیں، ہم امریکہ کا بھی ایک نقطۂ نظر حاصل کرتے ہیں، کیونکہ یہاں سیاسیات کے پروفیسر فیضان حق ہمارے ساتھ ہیں. اور پروفیسر فیضان، آپ کو خوش آمدید.
جی بہت شکریہ.
تو سب سے پہلے تو آپ ہمیں بتائیں کہ یہ بڑی لمبی جنگ رہی ہے افغانستان میں، لیکن آپ نے دیکھا کہ پچھلے ہفتے افغان طالبان افغان حکومت کی نمائندوں سے ملے ہیں مری میں، پاکستان میں، اور اب ملا عمر کا بیان آیا ہے ان کی ویب سائٹ پر کہ وہ خاصے خوش نظر آتے ہیں کہ امن کی بات چیت ہو رہی ہے. آپ بتائیے کہ امریکہ کی اور بیرونی دنیا کی کیا کاوشیں رہی ہیں تاکہ یہ دونوں طرف مل جائیں.
جی سب سے پہلے تمام بہن بھائیوں کو بہت سلام دعا اور پیار، اللہ تعالیٰ ان کو اپنی ایمان میں رکھے. اصل میں یونائٹڈ اسٹیٹس میں جو امریکہ ہے وہ یہ چاہتا ہے کہ جو افغانستان، ایران، پاکستان کا جو ایریا ہے اس میں ایک اسٹیبلٹی آ جائے، کیونکہ اس وقت جو سب سے زیادہ گرم محاذ ہے وہ عراق اور سیریا اور اس ایریے مڈل ایسٹ میں ہے. اور اس کے ساتھ ساتھ جو طالبان ہیں وہ چاہتے ہیں کہ وہ اپنی جو ان کا اثر و رسوخ ہے اس میں کمی نہ آئے، اور ایسا نہ ہو کہ پہلے القاعدہ کی طرح اب آئسس جو ہے وہاں پر گھس جائے اور وہ پھر سیکنڈری ان کمانڈ بن کے رہ جائیں. اس لیے طالبان بھی چاہتے ہیں کہ اس اثر و رسوخ کے وہاں پہنچنے یا جڑیں پکڑنے سے پہلے وہ اپنے لیے ایک اچھا مقام جو ہے سیاسی طور پہ ایک ایسا رول جو ہے وہ کارو آؤٹ کر لیں جن سے وہ اپنے آپ کا اپنا اثر و رسوخ قائم رکھ سکیں. اس وجہ سے ہم دیکھتے ہیں کہ امریکہ اور طالبان دونوں جو ہیں وہ ایک دوسرے سے ملنے اور بات چیت کرنے کو تیار ہیں. اور یہ جو گفتگو ہو رہی ہے پاکستان میں اور جس میں ملا عمر نے بھی جیسے آپ نے فرمایا کہ اعلان کیا ہے کہ وہ اس گفتگو کے حق میں ہیں، ان مذاکرات کے حق میں ہیں، اس میں ان میں دو بڑے سٹیک ہولڈرز جو ہیں وہ بیٹھے ہوئے ہیں دیکھنے کے لیے کہ جو اس کا جو رد عمل ہے یا اس کا جو آؤٹ کم ہے وہ ایک اچھا آؤٹ کم ہو. اس میں ہیں دو جو اسٹیک ہولڈرز ہیں وہ ہیں چائنا اور امریکہ.
جی جی.
اور اس لحاظ سے دیکھا جائے تو اس کا مطلب ہے کہ یہ جو مذاکرات ہو رہے ہیں یہ انتہائی ہائی لیول پہ ہیں، और नंबर दो बात जो है ये है कि इनको अप्रूवल हासिल है कम अज कम, ये तो हम देख सकते हैं कि कम अज कम तीन जो दारुल हुकूमत हैं यानी बेजिंग, वाशिंगटन डीसी और इस्लामाबाद, उनकी उनको अप्रूवल हासिल है और इसका मतलब है कि स्टेक्स हाई हैं सब लोगों के लिए। लेकिन जो अफगानिस्तान की स्टेबिलिटी है वो एक ऐसे हम मरकज पे आ गए हैं जिसमें पाकिस्तान, अमेरिका, चाइना और ईरान, ये चारों चाहते हैं कि पाकिस्तान जो अफगानिस्तान है वो स्टेबलाइज हो जाए। इसलिए हम देखते हैं कि ये बहुत संजीदा गुफ्तगु हो रही है और इंशाल्लाह इसका अच्छा नतीजा निकलेगा।
अच्छा जी ब्रिगेडियर सैद, क्योंकि हम यही बात कर रहे थे कि वो कौन से लीडरान हैं तालिबान के जिन्होंने इस मुलाकात में शिरकत की, पिछले हफ्ते वाली मुलाकात। आप बताइए कि क्वेटा शूरा के जो अफराद थे वो किस हद तक इस मीटिंग में मौजूद थे, उसके अलावा हकानी नेटवर्क की किस हद तक नुमाइंदगी थी, और क्या समझा जाए कि क्या वाकई तालिबान लीडरशिप इस वक्त ऑन बोर्ड है?
तो इसमें तो शक नहीं, जबकि उमर ने खुद बता दिया कि वो ऑन बोर्ड है और इसका बातचीत की हमायत करते, और इससे पहले उन्होंने जब बीजिंग में बातचीत हुई थी तो यही बताया था कि उनके जो तीन नुमाइंदे शरीक हुए थे कि जो दोहा का जो दफ्तर है वो रिप्रेजेंटेटिव है, एक किस्म का उनका फॉरेन ऑफिस है। लेकिन ये जो इस्लामाबाद की मुलाकात थी और जिसमें जिस तरह पहले मेहमान ने बताया कि उसमें अमेरिका और चाइना जो है वो एक किस्म के जमानती के तौर पर हैं, तो जाहिर है कि इसको हम समिट लेवल की मीटिंग कह सकते हैं। लेकिन मुल्ला उमर नॉर्मली कैमरे के सामने या बातचीत में सामने नहीं आते, तो उसके जो नुमाइंदा होते हैं, जो शूरा होते हैं और पहले उसके हुकूमत में वो मुख्तलिफ ओहदों पर फाइज रहे हैं, तो वो मुल्ला मासूम हुए या अब्दुल जलील हुआ या अब्दुल रहमान हुआ या बाकी हुए, तो जाहिर है कि वो मुल्ला उमर को रिप्रेजेंट करते हैं। और जब वो उसने खुल कर ये बता दिया कि वो हमने बातचीत की है और हम इस बातचीत के हमें हम इसको आगे बढ़ाना चाहते हैं, तो अब तो कोई शक व शुबे की गुंजाइश नहीं। अच्छा। और उसने बहुत सारे अफवाहों को भी तोड़ दिया कि मुल्ला उमर जिंदा है या नहीं है, या उसका कमांड है या नहीं है, या तालिबान क्या चाहते हैं या क्या नहीं चाहते हैं। अच्छा। या अमन के ख्वाहिशमंद है या नहीं है। मेरे ख्याल में कि ये सारा सिलसिला क्लियर हो गया। अच्छा। और अब हमें लग रहा है कि शायद बातचीत अब बाकायदा आमने सामने होगी, एजेंडा के तहत होगी और शायद एक टाइम लाइन के तहत होगी, और सुन हम सुनेंगे और शायद जो मेरे ख्याल में सीज फायर है या एक किस्म के उसके जो नुकात है, बुनियादी नुकात है, उस पर कोई न कोई लाए अमल, कोई न कोई समझौता। अच्छा। हो जाएगा
जी,
क्योंकि मुल्ला उमर का ये स्टेटमेंट इस तरफ इशारा कर रहा है कि वो ऑल आउट इस बातचीत में जाने के लिए और उसके नतीज के मुंतजर है और अमन की तरफ बढ़ाए और अमन तो ला अमन के लिए ज्यादा कोशिश जो भी कोशिशें हो रही उसकी तारीफ करते
हैं। अच्छा जी जी, आप दोनों हजरात हमारे साथ रहें, कुछ कॉलर्स को बारी बारी लेते हैं और बहुत मुख्तसर बात कीजिए क्योंकि हमें अगले सेगमेंट की तरफ जाना है। मियांवाली से कॉल किया है कलीमुल्ला नियाजी ने। जी
मैं ये कहना चाहता हूँ कि फैजान साहब ने जो कहा है कि अमेरिका चाहता है कि समय में स्टेबिलिटी हो, अल्लाह करे कि ये सच हो, क्योंकि अब तक तो देखा गया लेबिया हो, मिस्र हो या शाम हो या इराक हो, अफगानिस्तान हो, जहाँ भी इंस्टेबिलिटी है उसकी वजह अमेरिका है। मेरा सवाल यह है ब्रिगेडियर साहब से कि जो इंडिया ने इतनी बड़ी जो है यहाँ इन्वेस्टमेंट की अफगानिस्तान के अंदर और कहा जाता है कि उन्हें अम्ब्रेला हासिल है सी आई ए की और मुसाद की राह को, तो अब वो कहाँ खड़े हैं और क्या वाकई मुल्ला उमर साहब अभी तक जिंदा हैं कि 14 साल इतना अरसा वो कैसे खामोच रहे?
अच्छा,
और दूसरा सवाल यह है कि गुलबदीन एक मयार का किसमें कहां तक रोल होगा?
अच्छा शुक्रिया। और हमें कॉल किया है लकी मरवत से इनामुल्ला ने। जी जनाब इनामुल्ला,
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
मैडम मेरे दो मुख्तसर सवालात हैं कि इन मुजाकिरात में चीना और अमरीका के नुमाइंदे शामिल थे, ईरान इसमें शामिल क्यों नहीं किया गया? दूसरा सवाल मेरा है कि अफगानिस्तान के जो दूसरे स्टेक होल्डर्स हैं, गुलबुद्दीन हिकमतयार है, शिमाली इतिहाद है, इन मुजाकिरात में उनकी शमूलियत जरूरी नहीं थी? थैंक यू सो मच।
और हमें कॉल किया है कोहाट से मलिक नायब खान ने।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
बीबी मैं अर्ज कर रहा हूँ ब्रिगेडियर साहब से कि ये जो तालिबान हुकूमत है, अफगानिस्तान और अमरीका और चीन का मुजाकिरात शुरू हुआ, क्या इसमें दाइश का کتنا اس پہ دباؤ تھا داعش کی وجہ سے یہ مذاکرات تو شروع نہیں ہوا. دوسرا یہ ہے کہ حزب اسلامی گلبدین اکماتیار اس نے بھی داعش کا اعلان کر دیا کہ وہ ہم بھی اس کے حامی ہیں. تو اس کی حامی کی ہونے کی وجہ سے کیا یہ افغانستان میں امن آئے گا؟ یا اگر اس قسم کے گروپ اس میں شامل نہ ہو تو طالبان اگر فیصلہ کر بھی دے تو یہ باقی گروپ اگر فیصلہ نہ کرے وہ داعش اگر نمودار ہوا تو کس طرح وہ افغانستان میں امن آئے گا؟ بڑی مہربانی.
بہت شکریہ جی. بڑا اہم سوال پوچھا ہے ملک نائب خان نے. یہ ضرور سوال ہم اٹھاتے ہیں لیکن میں آپ لوگوں کو یاد دلاؤں کہ آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں اور ہم بات کر رہے ہیں. ملا عمر نے افغان طالبان کے ساتھ جو امن بات چیت کو سراہا ہے. ہمارے ساتھ اس وقت ہیں دفاعی تجزیہ کار بریگیڈیئر سید نذیر اور ان کے ساتھ ہیں یہاں امریکہ سے پروفیسر فیضان حق جو سیاسیات پڑھاتے ہیں بفلو اسٹیٹ یونیورسٹی میں. اس وقت ایک وقفہ لیتے ہیں اور پھر باتوں کا سلسلہ جاری رکھتے ہیں. اور پروفیسر فیضان حق, کیونکہ دو سوالات آئے ہیں گلبدین حکمتیار کے حوالے سے, شاید آپ ہمیں کچھ بتا سکتے ہیں کہ پہلے تو خبر آئی کہ حکمتیار نے داعش کے ساتھ کوئی اس کے ساتھ حمایت کا اعلان کیا لیکن بعد میں اس کی تردید آ گئی. کچھ اور اطلاعات آ رہی ہیں کہ شاید حکمتیار ایران میں ہیں. آپ کی کیا معلومات ہے اس سلسلے میں؟
جی جہاں تک میرا تعلق ہے مجھے میرا خیال ہے جہاں تک کہ حکمت یار جو ہیں وہ اپنے آپ کو اس تمام گفتگو اور مذاکرات میں ریلیونٹ رکھنے کی کوشش کر رہے ہیں. اور جیسے ہمارے بھائی نے کہا کہ ایران اس مذاکرات میں شامل کیوں نہیں ہوا, اصل میں یہ ہے کہ مذاکرات جو ہیں وہ پاکستان کے انیشیٹو پر ہو رہے ہیں اور پاکستان جو ہے وہ چاہتا ہے کہ طالبان کے وہ جو لوگ پاکستان کو نقصان پہنچا سکتے ہیں یا افغانستان کے میوچول انٹرسٹ کو نقصان پہنچا سکتے ہیں ان سے پہلے بات کی جائے. اور اگر یہ بات سیٹل ہو جاتی ہے تو اس کا سب سے بڑا فائدہ یہ ہوتا ہے کہ چائنا اور امریکہ کی وجہ سے ایران جو ہے وہ بھی اس کو بھی اس لائحہ عمل پہ عمل کرنا پڑے گا. اور اس کی وجہ یہ ہے کہ جیسے ہمیں معلوم ہے کہ ایران اور امریکہ کے درمیان اور باقی جو مغربی طاقتیں ہیں ان کے درمیان ایک معاہدہ تخلیق پا چکا ہے نیوکلیئر توانائی کے سلسلے میں, اور ایران کسی طرح بھی نہیں چاہے گا کہ ان کے جو دو بڑے پارٹیز یعنی کہ چائنا اور امریکہ جو ہیں جو کہ نیوکلیئر مذاکرات میں بھی شامل ہیں ان کو ناراض کیا جائے. اور اس وقت ایران کے ساتھ جو دو تین چیزیں ٹیبل پر موجود ہیں جو اس بات کو وہ سمجھتے ہیں کہ ان کو اس سلسلے میں انتہائی سنجیدگی سے ان کو اپنا رول ادا کرنا پڑے گا, ایک مناسب اور ایک ذمہ دار انٹرنیشنل کمیونٹی کے ممبر کی حیثیت سے, وہ ہے اب اس میں افغانستان ٹیبل پر ہے اور سیریا میں بشار الاسد کی حکومت ٹیبل پہ ہے. میرا اپنا یہ خیال ہے اور ہو سکتا ہے میں غلط ہوں, لیکن میرا یہ خیال ہے کہ کچھ ہی ماہ میں ہم دیکھیں گے کہ سیریا میں بشار الاسد جو ہیں ان کی جو حکومت ہے وہ ختم ہو جائے گی, کم از کم وہ جو ہیں وہاں پر حکومت نہیں کرتے ہوئے نظر آئیں گے. اور افغانستان کی سٹیبلٹی جو ہے وہ مشروط ہے ایران کی توانائی کے گفتگو سے, اور ایران کا جو ایمبیشن ہے کہ وہ مداخلت جیسے کرتا رہا ہے مختلف ممالک میں وہ کم ہوگا, اور اس ریئیکشن میں پاکستان بھی اسکیل بیک کرے گا اپنی انٹرفیئرنس, اور اس کے ساتھ ساتھ اسٹیبلٹی جو ہے جو پاکستان کی مغربی سرحدیں ہیں ان پر اسٹیبلٹی جو ہے وہ زیادہ ہمیں ہوتی نظر آئے گی.
امید کرتے ہیں یہ سب کچھ ہوگا. لیکن بریگیڈیئر سید, آپ سے سوال جو کہ ایک کالر نے کیا تھا, آپ بھی جانتے ہیں کہ شاہد اللہ شاہد کو پچھلے دنوں جو ہلاک کر دیا گیا, سابق ٹی ٹی پی کے ترجمان, کہا جاتا ہے کہ وہ آئی ایس کے یا داعش کے جو ہیں وہ نئے رہنما بنے تھے افغانستان میں. آپ کو کتنی تشویش ہے کہ داعش اس وقت قدم جما رہا ہے افغانستان کے اندر؟
جی سر,
میرے خیال میں کہ داعش کی پریزنس اور اس کا جو خطرہ تھا, جو تھریٹ ہے, وہ کافی پورٹنٹ تھا, اور جس کی وجہ سے سب فریق پر, نہ صرف طالبان پر بلکہ افغان حکومت پر بھی, اور خصوصاً جو ہزارہ جات ہے عبداللہ عبداللہ اور رشید دوستم, اس پر بھی کافی دباؤ پڑا ہے کہ وہ جلد سے جلد مذاکرات کی میز پر آ جائیں, ایسا نہ ہو کہ بسات اتنی الٹ جائے کہ پھر یہ سارے مائنر اسٹیک ہولڈر رہے اور میجر اسٹیک ہولڈر داعش بن جائے. تو یہ ایک خطرہ تھا. دوسری بات یہ ہے کہ جہاں تک شاہد اللہ شاہد کا تعلق ہے یا حافظ سعید کا تعلق ہے, جو داعش کے لیڈر جو مارے گئے ہیں ڈرون حملوں میں, تو ظاہر ہے کہ نہ افغان حکومت چاہتا ہے, نہ پاکستان چاہتا ہے, نہ طالبان چاہتا ہے, اور نہ کوئی اور یہاں پر جو جنگجو وہ ہیں, وہ چاہتے ہیں کہ یہ لوگ یہاں پر موجود رہے. تو ظاہر ہے وہ زمین میں ان کے لیے چھپنا تھوڑا سا مشکل ہو گیا ہے, اور اس لیے وہ ان کو یعنی صحیح نشانہ بنایا گیا ہے. تیسری بات میں یہ بھی کہنا چاہتا ہوں کہ داعش کی موجودگی نے اس عمل کو تیز کیا ہے, اور اگر اس کو تیز کیا ہے تو ظاہر ہے پھر اس کو منطقی انجام تک بھی پہنچائیں گے. اور اس دوران جو گلبدین ہتھیار کے بارے میں سوال ہوا, وہ یہی بات تھی کہ اب وہ تقریباً درمیان میں لٹکے ہوئے ہیں, لیکن ان کی ایک خواہش ہے, اور اس سے پہلے ان کا ایک نمائندہ غیرت بہیر یہاں پر بہت عرصے سے پاکستان میں سرگرم عمل ہے, جو اس کا وہ بھی اقدامات دیے, تو ظاہر ہے کہ وہ بھی چاہتا تھا لیکن اپنے لیے ایک رول جو کچھ حصہ دار کے طور پر خود کو سمجھنے لگا تھا اور چاہتا تھا. اب وہ اس حالات میں جب کہ طالبان اور افغان حکومت کے درمیان بات چیت ہو رہی ہے اور بڑے پیمانے پر ہو رہی ہے, تو اس کا رول تو ہوگا, جس طرح حقانی نیٹ ورک ہے ان کا بھی رہے گا, ان کا بھی رہے گا, تو آیا وہ سارا اپنا ویٹ افغان طالبان کے حصے میں ڈالتے ہیں یا اپنے لیے بعد میں جب بات چیت ہو جس میں سارے سٹیک ہولڈر ہوں گے تو اس میں پھر ہونا چاہتے ہیں. اور میرے خیال میں یہ پاکستان کا مطالبہ ہے کہ افغانستان کے جتنے دڑے ہیں بات چیت میں سب کی ریپرزنٹیشن ہونی چاہیے, تاکہ بعد میں افغانستان میں کوئی ایسے حالات پیدا نہ ہو جس سے جنگ دوبارہ چڑھ جائے اور یہ جو امن کی جو بات چیت ہے یہ خطرے میں پڑ جائے. تو اس لیے پاکستان اور باقی جو اسٹیک ہولڈرز ہیں ان کی بھی یہ کوشش ہے کہ یہ اکراس دا بورڈ ہو اور سارے اسٹیک ہولڈر اس میں موجود ہو, تو تب تو پائیدار امن آئے گا. اور اگر یہ ہوتا ہے تو پھر میرے خیال میں ایران کا بھی جو انفلوئنس ہے وہ کافی حد تک اپنے سرحدوں تک رہے گا, باقی نیبرز کا بھی رہے گا. اگر افغانستان کے سارے دڑے مل بیٹھ کر بات چیت میں شریک ہوتے ہیں اور امن کا راستہ تلاش کرتے ہیں.
اچھا جی, بہت شکریہ. اس سیگمنٹ میں ہمیں خان اکبر آفریدی نے بھی کال کیا تھا کوہاٹ سے, اور میاں والی سے کال کیا تھا مرید خان نے, لیکن کیونکہ ہم اس سیگمنٹ کو یہاں ختم کرتے ہیں, آپ صاحبان کا بہت شکریہ. ہمارے ساتھ تھے امریکہ سے پروفیسر فیضان حق جو بفلو اسٹیٹ یونیورسٹی میں پڑھاتے ہیں, اور ان کے ساتھ تھے دفاعی تجزیہ کار بریگیڈیئر سید نذیر جو ملا عمر کے حوالے سے اس پروگرام میں شریک تھے. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک وقفہ لیتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
جی, آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور ہم بریکنگ نیوز کی طرف آتے ہیں. اب سے تھوڑی دیر پہلے یہ اطلاعات آئی تھیں کہ پاکستان نے ایک بھارت کے خفیہ ڈرون کو کشمیر پر مار گرایا. ہمارے ساتھ اس وقت ڈاکٹر توقیر گیلانی ہیں جو جموں کشمیر لبریشن فرنٹ کے سربراہ ہیں, اور ان کے ساتھ ہوں گے عنقریب سنتوش بھارتیہ جو بھارت سے سیاسی تجزیہ کار ہیں. اور ڈاکٹر توقیر, آپ کو خوش آمدید.
جی, تھینک یو.
تو سب سے پہلے تو آپ ہمیں بتائیں اور سننے والوں کو بتائیں کہ کس حد تک صحیح سمجھا جاتا ہے کہ بھارت کا یہ ڈرون پاکستان کے اوپر سے اڑتے ہوئے پاکستان کی خفیہ معلومات حاصل کر رہا تھا.
جی ابھی تو یہ آج دن کی خبر ہے, کچھ دو تین گھنٹے پہلے کی خبر ہے, یہ بریک ہوئی ہے کہ جو سیز فائر لائن کا یہ علاقہ ہے ہمارا, میرپور اور بھیمبر کا سیکٹر ہے جو جموں کے بالکل اپوزٹ ہے, وہاں پہ کوئی طیارہ تھا, ان کا ڈرون طیارہ, جاسوسی طیارہ جو مار گرا ہے. آئی ایس پی آر نے ہی یہ خبر ریلیز کی ہے, جو پاکستان کی انٹر سروسز پبلک ریلیشن آفس ہے اس نے. تو اب اس کی صداقت کتنی ہے اس میں تو ابھی کچھ فوری طور پہ شاید میں نہ کچھ کہہ سکوں, لیکن بہرحال یہ ہے کہ خبر تو بریک ہوئی ہے یہاں پر. اور اس طرح کی سیز فائر لائن کے اوپر دونوں ممالک جو ہیں وہ ایک دوسرے کی نقل و حرکت جو ہے وہ اس کو کرتے رہتے ہیں, اس کی جاسوسی کرتے ہیں, اس کی اس سے ایک چیک رکھتے ہیں. اور کیونکہ ان پچھلے دنوں میں انڈیا کی طرف سے آیا ہے, کل بھی شاید انڈیا کی طرف سے اس طرح کی خبر تھی کہ کچھ لوگ انفلٹریٹ کر رہے ہیں, تو شاید اسی حوالے سے سیز فائر لائن کی سرویلنس ہو رہی ہو.
اچھا,
لیکن کوئی کنفرمیشن نہیں ہے.
اچھا اچھا جی, ڈاکٹر توقیر آپ ہمارے ساتھ رہیں. اس وقت ہمارے ساتھ بھارت سے سنتوش بھارتیا ہیں, اور بھارتیا صاحب آپ کو خوش آمدید. جی سنتوش بھارتیا
جی,
شکریہ آپ کی آمد کا. اور بنیادی طور پہ آپ کیا سمجھتے ہیں کہ جب پاکستان کہتا ہے کہ بھارت کا یہ ڈرون پاکستان کے اوپر سے اڑتے ہوئے اور کشمیر پر کے بھیمبر کے علاقے سے اڑ رہا تھا اور خفیہ معلومات حاصل کر رہا تھا, تو اس میں کتنی صداقت نظر آتی ہے
آپ؟ اب میں اس کے بارے میں کیا کہوں, اصل میں دیکھیں یہ ایک الگ طرح کی وار شروع ہوئی ہے. جب سے انڈیا میں یہ خبر آئی ہے کہ پاکستان نے بہت ہی ہائی ٹیک کیمرے لگا رکھے ہیں بارڈر کے اوپر, تب سے ایک یہ نئی پروکسی وار شروع ہوئی ہے, دوسری طرح کی یہ پروپیگنڈا وار شروع ہوئی ہے. مجھے نہیں پتا سچائی کتنی ہے اس میں, لیکن انہوں نے کچھ لگایا, انہوں نے کچھ بھیجا, انہوں نے اپنے یہاں پروپیگنڈا کیا, وہاں کچھ پروپیگنڈا ہوا, مجھے لگ رہا ہے ایسا کچھ ہو رہا ہے.
اچھا آپ کے علم میں نہیں ہے, ہمارے دونوں تجزیہ کار کا کہنا ہے کہ وہ کنفرم نہیں کر سکتے ہیں کہ کس حد تک خفیہ معلومات حاصل کی جا رہی تھی. آپ دونوں حضرات ہمارے ساتھ رہے ہیں, بہت مختصر کچھ کالرز کو لیتے ہیں اس موضوع پر. اور کوہاٹ سے کال کیا ہے خان اکبر آفریدی نے. جی جناب کہیے. اچھا ان کی لائن ڈراپ ہو گئی. اور میاں والی سے مرید خان کچھ کہنا چاہتے ہیں. جی جناب کہیے.
السلام علیکم دوست, خیر سے بات کر رہا ہوں. جو میں سنتوش بھارتی صاحب کو سلام پیش کرتا ہوں اور ان سے عرض کرنا چاہتا ہوں کہ بھائی اپنی حکومت کو سمجھائیں, یہ دیکھ تو لیا نا آپ نے ڈرون گرا کر, پتہ تو چل گیا کیا کتنے پانی میں ہے ہندوستان. میں عرض کرنا چاہتا ہوں کہ آپ عوام کے بارے سوچیں, لوگ سڑکوں پر سو رہے ہیں, لوگ مر رہے ہیں, چھت نہیں ہے, پیٹ روٹی نہیں ہے, تعلیم نہیں ہے, بھوک ہے. خدا کے بندے عوام کے بارے سوچیں, جنگوں سے کیا حاصل ہو.
بھارتیہ صاحب یقیناً یہ چیز تو دونوں پاکستان اور بھارت پہ اپلائی کرتی ہے. جی جی جی, لیکن آپ کا کیا خیال ہے اس وقت آپ جو ٹینشن دیکھ رہے ہیں دونوں ملکوں کے بیچ, اس پہ آپ کو کیا نظر آتا ہے, کون سی وجوہات ہیں بین الاقوامی یا اندرون خانہ جس کی وجہ سے یہ سرد جنگ چھڑ گئی ہے؟
دیکھیں میں آپ سے ایک چیز بتاؤں, یہ جو دونوں ملکوں کی جس ٹینشن کی آپ بات کر رہی ہیں
جی,
یہ بیسکلی نقلی ٹینشن ہے.
اچھا,
اس ٹینشن کا کوئی مطلب نہیں ہے, اور میں اسے دونوں طرف کی آرمی کا, دونوں طرف کی فوجوں کا ایک انٹرٹینمنٹ مانتا ہوں. کیونکہ جب یہ تھوڑے دنوں میں تھک جاتے ہیں اور کوئی کام نہیں ہوتا ہے اور ان کے پاس کوئی انٹرٹینمنٹ فلمیں نہیں آتی, تو دونوں طرف سے گولیاں اور یہ ٹینشن ہو جاتا ہے. آپ یقین مانیں انڈیا میں اس ٹینشن کا کوئی ذکر نہیں ہے. نمبر ایک, خاموخواہ کے یہ دونوں طرف کچھ لوگ ہیں جو اس کو خاموخواہ ہوا دے رہے ہیں, جس کا کوئی مطلب نہیں. اور ابھی جس کالر نے مجھے کہا تھا, جس سے آپ نے بات کرائی, میں ان سے بہت اتفاق رکھتا ہوں, بہت زیادہ اتفاق, کہ یہ दोनों मुल्कों में बीमारी है, सड़कों पे लोग सो रहे हैं, भूख है, गरीबी है, जहालत है, इससे लड़ने की जरूरत है। और मुझे लगता है दोनों तरफ की सिविल सोसाइटी के लोग अगर एक दूसरे के यहाँ आना जाना शुरू हो और प्रेशर बने तभी इससे लड़ा जा सकता है। नहीं तो एक ग्रुप है वेस्टेड इंटरेस्ट का ग्रुप जो इस तरह की चीजें बढ़ाता रहेगा और दोनों मुल्कों में पीपल टू पीपल कॉन्टेक्ट जो इंसानियत के लेवल पे होना चाहिए वो हो नहीं पाएगा कभी।
जी जी डॉक्टर तौकीर, हो सकता है आप भी इसी नुक्ता नज़र से इत्तफाक करते हों। आप बताइए, उफा में पिछले दिनों जो वज़ीर आज़म नवाज शरीफ और नरेंद्र मोदी की मुलाकात हुई थी, उससे किस हद तक उम्मीद बंधी थी कि ताल्लुकात बेहतर होंगे दोनों मुल्कों के बीच?
हाँ देखिए, काफ़ी मीडिया पे तो उस मुलाकात का बहुत चर्चा हुआ। मैं बिल्कुल इत्तेफाक करता हूँ संतोष भाटिया साहब ने जो भी बात की है उससे, और काफ़ी एक जो डेड लॉक पिछले एक डेढ़ साल से पाया जा रहा था, लोग ये समझ रहे थे कि शायद ये डेड लॉक ब्रेक हो, लेकिन हमने यहाँ भी देखा पाकिस्तान में तजिया निगार जो बात कर रहे हैं वो ये है कि जो कश्मीर सेंट्रिक इनकी पॉलिसी है और जो दोनों मुल्कों के इस तरह के फौजी इनकी जो टेंशन है ये सियासी हुकूमतों की के उससे बाहर है। ये ऐसा लगता है कि दोनों मुल्कों की फौजें जो हैं वो सीज फायर लाइन के ऊपर किस तरह के ताल्लुकात रखना चाहती हैं, इस मामले का सारा तरीक़ाकार और जो कुछ भी है कंट्रोल वो आर्मियों के पास है, दोनों मुल्कों की फौजियों के पास है, और सिविलियन गवर्नमेंट जो है वो बड़ी हद तक उससे का उससे कोई कंट्रोल नहीं है। इसीलिए सिविलियन गवर्नमेंट चाहती हैं कि वो बातचीत को आगे बढ़ाएं, वो जामे मुजाकरात शुरू करें, लेकिन कोई ना कोई वाकया ऐसा हो जाता है फौजी नोयत का कि जो फिर सारे प्रोसेस को डीरेल करता है। तो संजीदगी ऐसा सच नज़र नहीं आ रही, होप्स होती हैं, लेकिन मैं चूंकि कश्मीर से ताल्लुक रखता हूं तो हमें तो ऐसा इस मुलाकात के अंदर से कुछ निकलता हुआ दिखाई नहीं दिया। अच्छा। इसलिए कि कोई कंक्रीट बात उस पर नहीं हुई है। जो इश्यूज हैं लॉन्ग लास्टिंग इश्यूज हैं, कश्मीर इशू है, दूसरे इनके इश्यूज हैं जितने भी, उन पे हर दफ़ा बात स्टार्ट होती है और फिर बगैर किसी नतीजे पर पहुंचने के उससे पहले ही वो डीरेल हो जाती है।
अच्छा।
तो एक मिली जुली कैफियत है, कुछ लोग होपफुल हैं कि शायद कुछ बेहतरी आ जाए, चूँकि ज़रूरत यही है कि दोनों ममालक जो हैं वो संजीदगी का मुजाहरा करें। अवाम के मसाइल हैं, दोनों मुल्कों के लोगों के मसाइल हैं, ये सिर्फ हुक्मरान तबके का मुल्क नहीं है, ये अवाम का भी मुल्क है, हिंदुस्तान भी और पाकिस्तान भी, और अवाम के बड़े जनरल मसाइल हैं। अवाम नहीं चाहते हैं दोनों मुल्कों के यहाँ पर कोई लड़ाई हो या जंग हो या टेंशन हो, लोग अमन चाहते हैं और इस तरह की खबरों को जो है वो वेलकम करते हैं। इसीलिए जो ये मुलाकात हुई है उसको पब्लिकली सराया गया है कि कोई डेड लॉक टूटे, लेकिन आगे क्या होता है इसके बारे में कुछ कहना अभी कबल अज वक्त होगा।
जी एक मिनट रुकिए, हमें लांडी कोटल से कॉल किया है मतीन सुलेमानी ने। मतीन सुलेमानी,
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
मेरे मेहमान हजरात से दो मुख्तसर सवालात पूछना चाहता हूँ।
अच्छा।
एक जो 1948-49 में जो कर्ज़दार यूएनओ में पास की गई है, भारत इस पर क्यों अमल दरामद नहीं करता है? दूसरी, अगर तालिबान इंशाल्लाह वो कामयाब होने वाले अफगानिस्तान में, जब हम यहाँ से फारे हो जाएंगे ना, तालिबान जब फारे हो जाएंगे और जितने भी फ्रीडम फाइटर्स है दुनिया भर में, वो जरूर कश्मीर जाएंगे, तो फिर भारत ने फिर अकवामी दर्जा में करारदाद पास करेगा कि पाकिस्तान मुदाहिलत कर रहा है। पाकिस्तान कोई मुदाहिलत नहीं कर रहा है, ये फ्रीडम फाइटर्स का मुतालबा है कि जहाँ कहीं भी कोई मुस्लिम तकलीफ में हुई जैसा वाहिद है तो वो जरूर उनकी मदद के लिए पहुँच जाएंगे।
आपके इल्म में है कि हमारा जो पिछला सेगमेंट था वो इसी बातचीत के बारे में था जो तालिबान और अफगान सरकार के दरमियान हो रही है, लिहाजा मेरे ख्याल है कि वहाँ लौटने की बजाय हम मुस्तकबिल की तरफ देखते हैं। और हमारे दोनों मेहमानों ने कहा है कि अभी अमन का वक्त आ गया है भारत पाकिस्तान और अफ़ग़ानिस्तान के बीच। बहुत शुक्रिया। इस वक्त हम खुदा हाफिज़ कहते हैं जम्मू कश्मीर लिबरेशन फ्रंट के सदर डॉक्टर तौकीर गिलानी को, और हमारे साथ थे भारत से सियासी तजयाकार संतोष भारतिया। बहुत शुक्रिया और खुदा हाफिज़। और इसके बाद एक वक्फा लेते हैं।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जान? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, और हम अपने तीसरे मौजू की तरफ आते हैं। और मौजू ये है कि चीन ने पाकिस्तान के लिए $10 बिलियन की रकम दी है जो फाटा के इलाकों पर खर्च की जाएगी। जैसे कि आप लोग जानते हैं कि माजी में अमेरिका की तरफ से रकम दी जाती थी, लेकिन अब चीन ने कैश दिया है। हम आपको सबसे पहले इस सिलसिले में एक रिपोर्ट सुनाते हैं और उसके बाद हम बात करेंगे खुइंद कौर की मरियम बीबी से। आइए सुनते हैं और देखते हैं ये रिपोर्ट जो इशरत सलीम पेश कर रही हैं।
अफगान सरहद के करीब पाकिस्तान के कबाइली इलाकों में बहाली के कामों और वहां से बेघर होने वाले अफराद की आबादकारी के लिए चीन $1 करोड़ की नकद ग्रांट फराहम करेगा। पाकिस्तान हुकूमत के एक बयान के मुताबिक चीन के इस्लामाबाद में सफीर सन वाईडोंग और सेक्रेटरी इक्तसादी अमूर डिवीजन मोहम्मद सलीम सेठी ने बुध को चीन की तरफ से $1 करोड़ की खसूसी ग्रांट के मुआहदे पर दस्तखत किए। हुकूमत ने शिद्दत पसंदी और दहशतगर्दों के खिलाफ होने वाले फौजी ऑपरेशनों से मुतासिरा कबाइलियों की बहाली के लिए कोशिशों को तेज कर रखा है और इस सिलसिले में बैन अल-अक़वामी बरादरी से भी मदद की अपील की गई है। चीन की तरफ से इमदाद भी इन्हीं कोशिशों की एक कड़ी है। शिद्दत पसंदी से मुतासिरा शुमाल मगरबी सूबा खैबर पख्तूनख्वा और वफाक के ज़ेर इंतज़ाम कबाइली इलाकों की तरक्की और बहाली के लिए इमदाद फराहम करने वाले ममालिक में अमरीका सर फहरिस्त है। हाल ही में पाकिस्तान में अमरीका के सफीर रिचर्ड ऑल्सन ने पिशावर के दौरा पर बताया था कि अमरीका ने खैबर पख्तूनख्वा और फाटा की तरक्की के लिए गुज़िश्ता 6 सालों के दौरान $1.5 अरब की इमदाद फराहम की। पाकिस्तान के चीन के साथ करीबी ताल्लुकात हैं, मगर चीन की इक्तसादी मुआवनत अमूमन आसान शराइत पर कर्जों और तिजारती सरमायाकारी की सूरत में होती है। हाल ही में दोनों ममालिक के दरमियान चाइना पाकिस्तान इक्तसादी राहदारी के मुआहदे पर भी दस्तखत हुए हैं जो चीन की सरहद पर वाक़े दर्रा खुंजराब से शुरू होकर गिलगित बल्तिस्तान, खैबर पख्तूनख्वा और मुल्क के दीगर हिस्सों से होती हुई गवादर बंदरगाह तक जाएगी। चीन ने आइंदा भी फाटा की तरक्की में मदद के लिए रजामंदी का इजहार किया है, जिससे बज़ाहिर लगता है कि चीन इलाके में अपना असर व रसूख बढ़ाना चाहता है। कबायली इलाके शुमाली वजीरस्तान में गुज़िश्ता साल जून से शिद्दत पसंदों के खिलाफ ऑपरेशन ज़रब-ए-अज़्ब जारी है, जिसके बाद खैबर एजेंसी में भी खैबर 1 और खैबर 2 के नाम से फौजी कार्रवाइयां की गईं। इन कार्रवाइयों से 10 लाख से ज़ायद अफराद बेघर हुए, जिनमें से बेशतर खैबर पख्तूनख्वा के मुख्तलिफ इलाकों में आर्जी तौर पर रिहाइश पजीर हैं, जबकि इनकी एक कलील तादाद को शिद्दत पसंदों से साफ कराए गए इलाकों में वापस भी भेजा जा चुका है। इशरत सलीम, वॉइस ऑफ अमेरिका, इस्लामाबाद।
जी, और हम खुइंद कौर की मरियम बीबी को खुश आमदेद कहते हैं। मरियम बीबी, वेलकम।
अस्सलाम वालेकुम।
वालेकुम सलाम, शुक्रिया। तो आपने ये बड़ी खुशाइन खबर सुनी और आपके इल्म में है कि चीन ने कहा है कि वो फाटा के लिए $10 बिलियन कैश देगा। आप कुछ हमें बताएं कि वो कौन से ऐसे मंसूबे हैं जिन पर खर्च किया जा सकता है।
जो आम तौर पे हमारी इत्तलात के मुताबिक तो ज्यादा इंफ्रास्ट्रक्चर के ऊपर इन्वेस्टमेंट होगी और साथ ही जो टेम्प्री डिस्प्लेस लोग हैं उनकी रिहैबिलिटेशन के ऊपर ज्यादातर रकम खर्च होगी, लेकिन अभी पूरी तरह तरीक़ाकार और लाए अमल जो है ये भी पूरी तरह से वाज़े नहीं है। तो जैसे कि अभी आपकी रिपोर्ट में भी था और हम सबको मालूम है कि फाटा का जो इलाका है वो
जी मरियम बीबी की लाइन गालिबन डिसकनेक्ट हो गई है। हम बातों का सिलसिला जारी रखते हैं। ہمارے پاس جو اطلاعات ہیں وہ یہ ہے کہ IDPs کے لیے جو رقم دی گئی تھی وہ کچھ 1.5 بلین ڈالرز کی بھی تھی, اور ہم بات کریں گے کہ اس سلسلے میں کیا کچھ کیا جا رہا ہے. اور اس کے ساتھ ساتھ ہم یہ بھی بات کریں گے کہ جو اس وقت ایران اور پاکستان کے درمیان جو بہت سارے منصوبے چل رہے ہیں وہ کس حد تک متاثر ہوں گے, کیونکہ ہمارا جو اگلا موضوع ہے وہ اسی حوالے سے ہوگا. لیکن بتایا جا رہا ہے غالباً مریم بی بی ہمارے ساتھ, اچھا مریم بی بی ہمارے, اچھا ہمیں کال کیا ہے کوہ سلیمان سے دستگیر نے. جی جناب کہیے, اگر آپ اسی موضوع پر کچھ کہنا چاہتے ہیں.
السلام علیکم میڈم.
وعلیکم السلام.
جی میڈم صاحب, میں یہ کہوں گا کہ جو ہے پاتا ایپارڈیا خان, اس میں جو ہے بہت سے ٹوبیل ہے, سکول ہے, اس طرح اور منصوبے ہیں جو سرکاری کاغذات میں تو مکمل ہو چکے اس کا کام, لیکن عوام کو اس کا کوئی فائدہ نہیں پہنچتا ہے, کیونکہ اس پر جو ٹھیکیدار ہے اس نے کام مکمل کر لیا اور پھر جو اس کا جو اگلا عوام ہے وہ خاموش رہتا ہے, وہ اس کا تپوس اس کا جو ہے.
جی جی آپ کی بات ہم نے سن لی. مریم بی بی آپ کی لائن ڈراپ ہو گئی تھی, آپ ہمارے ساتھ ہیں. اچھا تو جی آپ کچھ کہہ رہی تھی.
جی میں یہ کہہ رہی تھی کہ فاٹا کا جو علاقہ ہے اور جو فاٹا کی جو جیو پولیٹیکل پوزیشننگ ہے, اس میں صرف ایک ملک کا یا ایک کسی ایک طاقت کا یہ نہیں ہو سکتا کہ وہ اکیلا فاٹا میں یا فاٹا کے جو ترقی ہے یا اس کا مستقبل ہے اس میں وہ ایک کے کردار سے زیادہ فائدہ نہیں ہوگا. میری نظر میں فاٹا کے عوام, فاٹا کے لوگ جو ہے ان کی شمولیت انتہائی ضروری ہے اپنے علاقے کی ترقی میں. تو اگر ایکسٹرنل, چاہے وہ امریکہ ہو, چاہے وہ افغانستان کے حوالے سے ہو, چاہے وہ ہندوستان کے حوالے سے ہو, وہاں پہ پائیدار ترقی کا ہم سوچ بھی نہیں سکتے جب تک کہ فاٹا کے اپنے جو لوگ ہیں, قبائلی ہیں, وہ ان کی شمولیت اس میں نہ ہو. اور میں ان کی شمولیت میں میری نظر میں خواتین, فاٹا کی خواتین کا بہت اہم کردار ہے.
اچھا.
ابھی جو جو یہ جو ٹی ڈی پی بنے ہیں اس میں بہت زیادہ مشکلات میں خواتین ہی مشکلات سے بہت زیادہ دوچار رہی ہیں.
آپ ہمیں آئی ڈی پیز کی صورتحال کے بارے میں بھی کچھ بتائیں, کیونکہ کہا جا رہا تھا کہ عید کے پیش نظر بہت سارے آئی ڈی پیز کو اپنے گھر واپس بھیجا گیا ہے. کیا ابھی تک ایسے ہیں جو کیمپوں میں رہ رہے ہیں؟
یہ بات صحیح ہے کہ کافی سارے آئی ڈی پیز اپنے گھروں کو واپس جاتے ہیں, لیکن یہ سلسلہ جاری رہتا ہے. کبھی وہ جاتے ہیں پھر واپس بھی آ جاتے ہیں حالات کی وجہ سے. لیکن کیمپوں میں بھی ہے, ابھی بھی کیمپوں میں بھی آئی ڈی پیز موجود ہیں, لیکن زیادہ ہوسٹ فیملیز کے ساتھ زیادہ تر آئی ڈی پیز ہیں. تو جو آپ کا کوشچن تھا اس کے حوالے سے کہ تو اب فاٹا میں یہ ہے کہ فوج کا بہت بڑا کردار ہے اور پاکستان فوج ایک مین پلیئر ہے اس میں. حکومت, سیولین حکومت, فوج اور سول سوسائٹی مل کر اس کے اوپر میری نظر میں فیصلہ کریں کہ یہ فاٹا کی جو مستقبل ہے, دیر پا جو مستقبل ہے, اس میں کیسے اس کو تبدیلی کیسے لائی جا سکتی ہے اور کیسے جو اس کا جو ایکسٹرنل فیکٹر ہے اس کے لیے کیسے صحیح طریقے سے اسٹریٹجی بنے تاکہ سب کا جو بیچ میں کردار ہے وہ کھل کر واضح ہو اور فاٹا کے لوگوں کے جو حالات ہیں, فاٹا کے جو مسائل ہیں اس کے اوپر اچھی طرح سے غور کیا جائے اور اس کو رش میں پیسے کو صرف خرچ کرنا ہی نہ ہی دیکھا جائے کہ ان کو صرف خرچ کرنا ہے. انسان, ہیومن ڈیولپمنٹ کی طرف بہت زیادہ توجہ دینے کی ضرورت ہے.
جی, اور بالکل آپ نے وہی سوال کا جواب دیا جو کہ پوچھا گیا تھا, دستگیر نے جو پوچھا تھا کوہ سلیمانی سے کہ کیا وجہ ہے کہ پہلے کام ہوتا ہے اور اس کے بعد وہ ادھورا چھوڑ دیا جاتا ہے. آپ کا یہ کہنا تھا کہ مقامی سطح پر اگر لوگ انوالو ہوں تو بہت ممکن ہے کہ کام مکمل ہوگا. آپ نے جی بڑی اچھی بات کی. بس صرف ایک اور کالر کو لیتے ہیں اور پھر اس سیگمنٹ کو ختم کرتے ہیں, کیونکہ ہمیں پہلے ملک نائب خان نے کال کیا تھا لہٰذا ابھی ان کی کال ہم نہیں لے سکتے, لیکن خان اکبر آفریدی نے کال کیا ہے کوہاٹ سے. جی جناب کہیے. خان اکبر آفریدی, اچھا شاید ان کی آواز نہیں آ رہی ہے. ہم عنقریب دوسرے سیگمنٹ کی طرف جاتے ہیں اور اگر ہمارے مہمان لائن پر ہیں تو ہم ان سے باتوں کا سلسلہ جاری رکھیں گے. مریم بی بی, آپ دو تین منٹ اور رہیں ہمارے ساتھ, کیونکہ ہم بات کریں گے کہ آپ جیسے کہ آپ کے بھی علم میں ہے کہ ایران اور امریکہ کے درمیان ایک جوہری معاہدہ ہوا ہے. بتایا جاتا ہے کہ خطے میں اس کے کچھ فوائد ہوں گے, خصوصاً گیس کے حوالے سے, کیونکہ ایران کے ساتھ پاکستان کے جو گیس کے منصوبے ہیں وہ اس کے بعد بحال ہو جائیں گے. تو ہمارے ساتھ کچھ مہمان ہوں گے, لیکن آگے بڑھنے سے پہلے ایک مختصر سا وقفہ لیتے ہیں اور پھر باتوں کا سلسلہ جاری رکھتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور ہم آتے ہیں اپنے آخری موضوع کی طرف, اور موضوع ہے پاکستان پر جو امریکہ اور ایران کے جوہری معاہدے کے اثرات ہوں گے. جیسے کہ آپ لوگ جانتے ہیں کہ کل ایران اور امریکہ کے درمیان ایک تاریخی جوہری معاہدہ طے پایا, اور اس وقت ہم بات کریں گے کہ اس کے پاکستان پر کیا اثرات ہوں گے. ہمارے ساتھ اس سیگمنٹ میں ہوں گے ڈاکٹر طاہر روہیل, بتایا جا رہا ہے وہ پاک امریکہ ڈیموکریسی ڈائیلاگ کے کنوینر ہیں, اور ان کے ساتھ ہوں گے معاشیات کے ماہر سید نواب حیدر نقوی, بتایا جاتا ہے کہ دونوں ہیں اور پچھلی سیگمنٹ سے ہیں ہمارے ساتھ مریم بی بی. تو ڈاکٹر طاہر روہیل, آپ سے باتوں کا آغاز کرتے ہیں, آپ کو خوش آمدید. اچھا ڈاکٹر طاہر روہیل آتے ہیں ہمارے ساتھ, لیکن سید نواب حیدر نقوی آپ ہیں ہمارے ساتھ؟
جی بالکل آپ کے ساتھ ہوں.
اچھا اچھا, تو آج پاکستان کے وفاقی وزیر برائے پیٹرولیم کا کہنا تھا کہ کوئی 1,000 بلین روپوں کی جو رقم ہے وہ خرچ کی جا رہی ہے تاکہ ایران کے ساتھ منصوبوں پر کام کیا جائے. آپ کیا سمجھتے ہیں کہ یہ ایران اور امریکہ کا جو جوہری معاہدہ ہوگا اس کے بعد آپ کیا سلسلہ دیکھتے ہیں, کتنے عرصے کے بعد یہ سینکشنز ہٹائی جائیں گی ایران پر سے جس کی وجہ سے پاکستان اور ایران کاروبار کر سکیں گے؟
جی یہ اس سلسلے میں یہ مسئلہ ہے کہ جہاں تک کہ ایران پاکستان کا جہاں تک تعلق ہے دونوں میں تاریخی جو ہے تعلقات ہیں, اور بہت عرصے سے یہ جو ہے کوشش کی جا رہی ہے کہ ان تعلقات کو جو اکنامک تعلقات بھی ہیں اور پولیٹیکل اور دوسرے بھی تعلقات ہیں ان کو اسٹرینتھن کیا جا سکے کیا جائے جتنا بھی, لیکن اس میں کافی پرابلمس آئی ہیں پیش, اور وہ زیادہ تر ان سینکشنز کی وجہ سے ہیں کہ جو کہ یونائٹڈ نیشنز اور دوسرے ممالک کی طرف سے ایران پر لگائی گئی ہیں, اور یہ دوسرے ممالک کے اوپر بھی پاکستان بھی اس میں شامل ہے कि हम कोई किसी किस्म की ऐसी डील ईरान से ना करें कि जो कि उन सैंक्शंस की मुखालफत में हो। अच्छा, इसमें सबसे ज़्यादा जो मसला था वो तो जो पाइपलाइन, जो गैस की पाइपलाइन है जिसके ऊपर काम भी हो रहा है और ईरान ने अपनी साइट के ऊपर बहुत कुछ उस पर काम कर लिया है, हम नहीं कर सके हैं। वो इसलिए नहीं कर सके हैं कि हमें यही नहीं पता कि अब तक नहीं पता था कि हम ये इसके ऊपर किस हद तक यूनाइटेड नेशंस की जो जितनी अब तक सैंक्शंस लगी हैं उनको देखते हुए हम किस हद तक उस मंसूबे के ऊपर हम अमल कर सकते हैं। तो हम वो उसमें लह तो लाल से काम लेते रहे और लह तो लाल इसलिए कि हम जो है फ्रेंकली मना भी नहीं कर सकते थे ये ईरान से, वो इसलिए मना नहीं कर सकते थे कि प्रेसिडेंट जरदारी ने बाकायदा इसके ऊपर यानी सिग्नेचर किए थे और सब किए थे और गारंटीज भी थी, एक यानी एक सॉवरेन गारंटीज थी एक किस्म की कि ये डील होगी। अब हमारे लिए डील न करना बहुत मुश्किलात का सामना हो रहा था क्योंकि वो गारंटीज थी और ईरान ने ये भी कहा था कि अगर ना किया आपने तो फिर हम आपके ऊपर भी जुर्माना लगाएंगे।
लेकिन नकवी साहब ये बताइए कि ठीक है अगर पाबंदियां हटाई गई ईरान पर से ये और अगर ये गैस पाइपलाइन पर काम भी शुरू हो गया, लेकिन पैसा कहां से आएगा पाकिस्तान के लिए ये काम को आगे बढ़ाने के लिए?
हाँ, पाकिस्तान वो पैसा तो है, कहीं ना कहीं तो है पैसा, ये तो नहीं है, लेकिन ये है कि वो अब ये मसला वही है कि क्या इस पैसे के लगाने की इजाज़त है या नहीं, असल बात ये है कि इसकी इजाज़त है। अच्छा, इस मामले में अभी कुछ अनसर्टेनिटीज ही है ना, यानी इसके अंदर पता नहीं है अभी कि अभी क्या सूरत होगी, सैंक्शन हटाने में कितना अर्सा लगेगा। जो आज मैं न्यूयॉर्क टाइम्स पढ़ा था, काफ़ी इस सिलसिले में पढ़ा मैंने, जो उसमें लिखा हुआ है, तो उसमें अभी तो उसमें कुछ देर है।
अच्छा,
यानी यहाँ पर कांग्रेस जो है वो भी अभी अनडिसाइडेड है, उनका जो है पीरियड है, मतलब रिव्यू पीरियड है, और वो उसमें क्या सूरत होगी बाद में, और ये ओबामा जो है प्रेसिडेंट ओबामा, उन्हें कोई वीटो करना पड़ेगा या क्या करना पड़ेगा अभी कुछ पता नहीं है।
अच्छा, आपने इसका जिक्र किया, हम अमेरिका लौटते हैं, हमारे साथ डॉक्टर ताहिर रोहेल हैं जो पाक अमेरिका डेमोक्रेसी डायलॉग के कन्वीनर हैं। डॉक्टर रोहेल, आपको खुशामदीद।
जी, बहुत शुक्रिया।
तो जैसे सैयद नवाब हैदर नकवी ने कहा कि अभी तक ये खासा मुतनाज़ है, अनसर्टन है कि आया ये जो जौहरी मुआहदा हुआ है अमेरिका और ईरान के दरमियान, आया ये कि कांग्रेस इसको पास करेगा या नहीं, आप क्या समझते हैं कि रिपब्लिकन्स ने जिस तरह से इसकी मुखालफत की है तो क्या इम्कानात हैं कि ये पास हो जाएगा?
पास तो ये हो जाएगा क्योंकि कांग्रेस के पास वो अथॉरिटी नहीं है जो प्रेसिडेंट के पास है, और कांग्रेस अगर इस मामले को रोक भी देती है जो वो नहीं रोकेंगे, तो उसके बावजूद प्रेसिडेंट ओबामा जो है उन्होंने पहले ही कह दिया कि वो इसको वीटो कर देंगे, और अमेरिका का जो आईनी तरतीब है यहाँ पे उसमें प्रेसिडेंट के पास ही अथॉरिटी है कि वो इंटरनेशनल किस्म के एग्रीमेंट लिखे और उनकी अपनी जमानत दे। कांग्रेस के 550 लोग जो हैं वो अगर उसकी उसमें से कीड़े निकालना शुरू करें किसी भी मुआहदे में से, तो दुनिया का कोई अमेरिका से मुआहदा करने के लिए तैयार नहीं होगा। तो ये जहाँ तक कांग्रेस की बात है तो वो बात तय है, लेकिन अब इसमें गर्मा गर्मी काफी होगी, सब लोग जो है वो अपने आप को पोस्टर करेंगे, नारेबाजी होगी, टेबल बजाएंगे, करारदादें मंजूर होंगी ना मंजूर होंगी, ये सारा सिलसिला जो है वो एक जमहूरी रवायत और जो एक तरीका है उससे उसका होगा।
जी जी, डॉक्टर रोहेल, आपके इल्म में है कि पाकिस्तान बहुत खुश होगा अगर ये मुआहदा हो गया, लेकिन आप हमें जो इसका सिलसिला है वो ज़रा बयान कीजिए, क्योंकि हम जानते हैं 60 दिन के अंदर अंदर कांग्रेस को ये डील पास करना है, इसके बाद आपके ख्याल में पाबंदियां कितने अरसे तक हटाई जाएंगी ईरान पर से, और वो फिर कारोबार का सिलसिला कब शुरू होगा उसके बाद?
मेरे ख्याल में जो जहां तक लिखत पढ़त है इस मुआहदे के अंदर उसमें तकरीबन 6 से 9 महीने के अंदर ईरान को अपनी साइड पे जो डिसमेंटल करने हैं, जो उनके स्ट्रक्चर्स हैं वो उन्होंने दिखाने हैं, और जिस हद तक उनकी इम्प्लीमेंटेशन होनी है एक वक्त में जब ये 6 महीने से 9 महीने के अंदर ये जब हो जाएगा और जो फरीकैन हैं दोनों दूसरी साइड पे जो 6 ताकतें हैं ईरान के बरखिलाफ जो इसको इम्प्लीमेंट करा रही हैं, जब उनकी तसल्ली हो जाएगी तो उसके बाद ईरान के जो एसेट्स हैं वो तकरीबन $100 बिलियन के जो एसेट्स रुके हुए हैं उनको आहिस्ता आहिस्ता रिलीज किया जाएगा और उसके बाद से सलामती काउंसिल की मीटिंग वगैरह होंगी और वो उनकी जो ईरान के खिलाफ जितनी भी करारदादे हैं और जो रुकावटें उन्होंने खड़ी की थी टेक्नोलॉजी में, फाइनेंस में, ट्रेड में, लोगों के आने जाने में, वो सारी आहिस्ता आहिस्ता जो है हटाई जाएंगी। अब उसमें अगर ये आप समझ लें, फर्ज कर लें कि ईरान की तरफ से 100% ये बात हो जाती है और दोनों साइड के ऊपर जो है ये मुफाहमत की हवा रहती है, माहौल रहता है, तो उसके बाद फिर ये प्रोसेस शुरू होगा और उम्मीद ये है कि अगर हर चीज इसी तरह से ठीक चलती रहे तो 1 साल से 2 साल के अंदर ईरान की तजारती सलाहियत जो है कम से कम उनके ऑयल सेक्टर में इन्वेस्टमेंट जो होनी है उसका सिलसिला शुरू हो जाएगा, वहाँ सड़कें बननी शुरू हो जाएंगी, वहाँ बहुत सारी जो टेक्नोलॉजी की ऐसी चीजें थी जो वो दरामद नहीं कर सकते थे अपनी टेक्नोलॉजी खासतौर पे पेट्रोकेमिकल्स इंडस्ट्री को डेवलप करने के लिए वो कर सकेंगे, तो उस सारे मल्टीलैटरल जो ईरान में तरक्की मुतवक्को है जो ईरान को बाहर से पैसा अच्छा। मिलेगा जी, वो जी। सारा सिलसिला 1 से 2 साल के अंदर जो है बहुत पुरउम्मीद सूरत हाल में शुरू हो जाएगा।
अच्छा नकवी साहब, हमारे पास 2 मिनट हैं लेकिन अगर आप इस पे बात करना चाहें कि पाकिस्तान को तो सख्त तवानाई का बहरान है, आपके ख्याल में ये जो टापी पाइपलाइन है तुर्कमेनिस्तान अफगानिस्तान पाकिस्तान इंडिया पाइपलाइन, इसके क्या इम्कानात हैं ईरान की गैस पाइपलाइन के बरक्स?
नहीं देखिए ना, पाकिस्तान तो इसके लिए तैयार है, कोई ऐसा मसला नहीं है, लेकिन वो इंडिया भी इसमें शामिल है, इंडिया भी है, तो ये भी अब ये भी मसला है कि वो भी इसके तैयार होंगे या नहीं। वैसे इंडिया शायद तैयार है मेरे ख्याल से उसमें तो हमारे, लेकिन हमारे ताल्लुकात जो उनसे है वो ऐसे चलते रहते, छेड़ खुबान से चली जाए असद वाली बात है कि वो इंडिया के साथ हमारा ऐसे ही हिसाब किताब चलता रहता है, लेकिन शायद क्या वो भी अब इस चीज़ को देख रहे हैं कि ये चूंकि हर एक के फायदे में है, इसमें कोई इंडिया को भी शॉर्टेजेज हैं इसकी एनर्जी की, एक अलावा इसके एक और भी चीज़ है वो ये है कि इलेक्ट्रिसिटी का भी तो मसला है, तो ईरान तैयार है इस चीज़ के लिए कि ईरान जो है पाकिस्तान को सस्ती इलेक्ट्रिसिटी देने को तैयार है और पाकिस्तान को इसकी बहुत ज़्यादा ज़रूरत है। मतलब ये है कि हमारे यहाँ बहुत जो है शॉर्टेज है इसकी इलेक्ट्रिसिटी की, तो एक गैस का ही मामला नहीं है, मतलब इलेक्ट्रिसिटी का भी मामला है और वो उसके अलावा दूसरी भी चीजें हैं। तो अच्छा जो पहलू है वो तो ये है कि एक ईरान के साथ हमारे हमेशा ही के ताल्लुकात हैं, मतलब ये एक दिन के ताल्लुकात नहीं है, बहुत पुराने हैं। पाकिस्तान जब वजूद में आया था उस वक्त से लेकर अब तक जो है पाकिस्तान ईरान के लिए बीच में बहरहाल वो ये कुछ न कुछ प्रॉब्लम्स उठती रहती हैं। और इसके अलावा मसला ये भी है कि हमारे सऊदी अरब वगैरह से भी ताल्लुकात हैं और वहाँ और उनमें आपस में जो है वो कुछ ना कुछ चलता रहता है, चपरेस तो खैर बहरहाल, लेकिन पाकिस्तान के अंदर बहुत स्ट्रॉन्ग ओपिनियन है इस वक्त जहाँ तक कि मेरा ख्याल है और ये हमारे दूसरे साहब जो हैं भी इसको कन्फर्म करेंगे कि वो ईरान के और ये पाकिस्तान के साथ ताल्लुकात हों और हम गैस और इलेक्ट्रिसिटी और इस किस्म की चीज़ अलावा इसके और भी बहुत सारी चीज़ें हैं जो हम उनसे, हमारी ट्रेड अब जो है बिल्कुल कुछ नहीं हो रही है, तो वो ट्रेड के अंदर इजाफा हो तो ये दोनों मुल्कों के लिए अच्छा है।
अच्छा जी, बहुत शुक्रिया। हमारे साथ थे मुआशियात के माहिर सैयद नवाब हैदर नकवी जो पाकिस्तान में होते हैं लेकिन इस वक्त अमरीका में थे, और उनके साथ थे पाक अमेरिका डेमोक्रेसी डायलॉग के कन्वीनर डॉक्टर ताहिर रोहेल। बहुत शुक्रिया और खुदा हाफिज़। और इससे पहले आपने सुना खुइंद कौर की मरियम बीबी को, उनके साथ और उनसे पहले थे भारत से सियासी तजयकार संतोष भारतिया और जम्मू कश्मीर लिबरेशन फ्रंट के सदर डॉक्टर तौकीर गिलानी। और इब्तिदा में आपने सुना दिफाई तजयकार ब्रिगेडियर सैद नज़ीर को, उनके साथ थे अमरीका से प्रोफेसर फैजान हक जो बफलो स्टेट यूनिवर्सिटी में पढ़ाते हैं। एक साहब ताज वली खान ने भी कॉल किया था औरंगज़ई एजेंसी से लेकिन हमारे पास वक्त नहीं था। इस प्रोग्राम के इंजीनियर्स थे मार्टिन क्रोसियस और जस्ट जैक्सन विट, प्रोड्यूसर्स अंजुम हेरल गिल और आयमन रिजवी। वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं नफीसा हुद भाई। सुनने का शुक्रिया और खुदा हाफिज़।